किधर था। चलिए, नहमतुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बादु, फौज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, रब्बिश्रहली सदरी व यस्सिरली अम्री वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली, रब्बी यस्सिर वला तुय्यिसिर व तम्मिम बिल खैर। सेल्फ ग्रूमिंग के सिलसिले में हमारा आज का सेशन सोचों पे पहरे ही की कंटिन्यूएशन है, और इसमें हम देख रहे थे कि हमारी कौन कौन सी नेगेटिव सोचें होती हैं जो हमारी दुश्मन है और जिनकी वजह से हम अपनी ज़िंदगी में आगे नहीं बढ़ पाते। सबसे पहली चीज़ अभी तक जो हमने देखी, नेगेटिव और पॉजिटिव सोच का फ़र्क, और दूसरी चीज़ फिर हमने देखी कि हम खुद ही बखुद मफरूज़े कायम कर लेते हैं, सोच लेते हैं, फ़र्ज़ कर लेते हैं कुछ चीज़ों को। और फिर उसके बाद हमने देखा कि बात का बतंगड़ बनाना, छोटी सी बात को हवा बना देते हैं और उसको अपने आगे बढ़ने के रास्ते में रुकावट बनाते हैं। फिर इसी तरह इससे पीछे वाले सेशन में हमने देखा था चाहिए, हमारे वो जुमले जिसमें चाहिए, ये होना चाहिए, मुझे ये करना है, स्कूल में ये हो, ये चाहिए चाहिए, इस चाहिए को मैं करूँगी, मुझे क्या करना है इसमें बदलना है। आज हमारा टॉपिक क्या है, लेबल लगाना। बस दफ़ा होता क्या है कि बचपन में कभी किसी ने कोई एक उल्टा सीधा काम किया होता और उसकी वजह से उसका नाम पड़ जाता है, कोई नाम पड़ जाता है और उससे उसको चिढ़ होती है। बाज़ लोग इसको निकनेम कहते हैं, बाज़ इसको प्यार का नाम कहते हैं, बाज़ चिढ़ाने के लिए बोलते हैं और बाज़ इसको अलकाब देना भी कहते हैं। आप अपने ऊपर लीजिए, क्या कभी बचपन में कभी किसी ने आपका कोई उल्टा सीधा नाम डाला जिससे आपको चिढ़ होती थी? क्या कभी आपने किसी को इनमें से किसी एक लकब से नवाजा, यानी मसलन नख चढ़ा, चले आप चढ़ी कर लीजिए, नख चढ़ी, फ्रॉडिया, कंजूस, नकम्मा, शर्मीला, झूठा, मूडी, खुदसर, ज़िद्दी, मेहनती, सखी, लड़ाकी, खुश अखलाक, मुज़ोर, हासिद, आवारा, रोमांटिक, मिलनसार, झगड़ालू, हंसमुख, वगैरह वगैरह। इस तरह के और बहुत से भी आप खुद भी लिख सकते हैं जो हमारी सोसाइटी में आम है। क्या कभी किसी ने आपके लिए इनमें से कोई लकब इस्तेमाल किया? खुद से पूछिए। देखिए, ये लोगों का रोग होता है कि लोग मुझे गलत नामों से पुकारते हैं। क्या अभी तक इनमें से किसी लेबल से जान छुड़ाना आपको मुश्किल लगता है? अगर कोई इस पुराने लेबल से आपको याद करे तो क्या अब भी गुस्सा आता है? आप सोचिए ज़रा, जब दूसरे हमारा कोई नाम बनाते हैं या बचपन की कोई महरूमी या शरारत या बेवकूफ़ी का एहसास दिलाते हैं तो हमें बुरा लगता है ना, गुस्सा लगता है। कोई इंसान नहीं चाहता कि उसकी डिसरिस्पेक्ट हो, उसको डिसग्रेस किया जाए, उसको दूसरे के सामने शर्मिंदा किया जाए। लेकिन याद रखिए, इनसे कहीं ख़तरनाक लेबल वो हैं जो साजिशी आवाज़ें आपके माथे पर चिपका देती हैं। क्या आपने कभी खुद से खुद को कहते हुए सुना? यानी अभी तक तो जो लेबल है ना, ये दूसरे हमें देते हैं। अब कुछ वो चीज़ें नोट कर लीजिए जो हम खुद को देते हैं। मसलन, मैं एक हारा हुआ इंसान हूँ, मैं बेवकूफ़ हूँ, मैं बेवकत हूँ, मेरी तो कोई अहमियत ही नहीं, मैं मिसफिट हूँ, मैं बुज़दिल हूँ, मैं बुद्धू हूँ, मैं पेंडू हूँ, मैं सुस्त हूँ, मैं बदकिस्मत हूँ, मैं ना समझ हूँ, मैं ना समझ हूँ, मैं बदसूरत हूँ, मैं बोझ हूँ, और इसी तरह से मैं वेस्टर्न हूँ, मैं बाहर के मुल्क में पली बड़ी हूँ। आप देखेंगे कि इस तरह की चीज़ें दिमाग में बिठाकर हम अपना एक छोटा सा पिंजरा बना लेते हैं और उसमें जमा हो जाते, बंद हो जाते हैं। नतीजा क्या निकलता है कि हम इनमें से किसी चीज़ से ख़ुद को आज़ाद नहीं करा पाते। गोया कि ये हमारे ऊपर एक साइन बोर्ड लग जाता है। जब हम ख़ुद अपने आप के बारे में ये कहेंगे तो दूसरे हमारे बारे में क्या कहेंगे? तो अब आपको मुझे इस वक्त जो काम करना है वो क्या कि इन लेबल्स की कैद से ख़ुद को आज़ाद करवाना है। अगर कोई पहले से आपका साइन बोर्ड लगा हुआ इस किस्म का जो आपको ख़ानदान के किसी इंसान ने दिया, उसको उतार कर फेंकिए और इनकी बजाय ऐसे लेबल अपने ऊपर सजाइए जो सर उठा के जीने को आसान बनाए। यहाँ मैं थोड़ी सी अपने मुआशरे की भी बात करना चाहूँगी कि हर इंसान को वो किस तरह से डील करते हैं। बस आप देखिए कि एक घर में दो बच्चे हैं ना, और ज़ाहिर है दोनों भाई हैं, एक दूसरे से 3 साल बड़ा है, दूसरा छोटा हुआ। अब लोग क्या करते हैं, पहला जो बच्चा है ना बड़ा, वो ज़रा सा संजीदा या सुस्त कह लीजिए या थोड़ा सा आराम तलब है, 3 साल बाद जो दूसरा बच्चा आया वो बहुत तेज़, वो बहुत ज़्यादा भाग दौड़ वाला। अब क्या कहेंगे बड़े को, तुम सुस्त हो, छोटे को देखा है और तुम्हें पता है वो देखो वो कितनी तेज़ी से काम करता है, तुम तो बस ऐसे ही रहोगे, तुम निकम्मे। यानी बड़े की शख्सियत को मसख कर देते हैं छोटे की बड़ाइयाँ दिखा दिखा कर, और कभी छोटे के सामने बैठे ना कहेंगे तुम बड़े होशियार हो, तुम बड़े चलाक हो, देखे बड़े को कितने सुकून से बैठा रहता है, तुम्हें चैन नहीं है। आप देखिए इन दोनों में क्या किया आपने, दोनों को कत्ल कर दिया, दोनों की शख्सियत को आपने मस्क कर दिया। जिसमें अच्छी खूबी थी ना, उसकी खूबी को आपने खामी बना दिया और दूसरे की खामी को आप उस पहले की खूबी बना दिया। ये नहीं करना चाहिए। आप और मैं कामयाब होना चाहते हैं अगर, तो हमारी ज़िंदगी में लोगों की बातों का इतना असर नहीं होना चाहिए कि हम आगे बढ़ने के रास्ते में उनको रुकावट बनाएं। ख़ुद अपनी नज़र से ख़ुद को देखें। अब इसमें मैं आपको एक एक्टिविटी दूंगी, क्योंकि माशाल्लाह कुरान पाक से ताल्लुक़ जुड़ने के बाद इंसान को एक फ़हम भी मिलता है, अल्लाह फ़रासत भी दे देता है, बंद दरवाज़े खुलने लगते हैं, इंसान की ज़िंदगी में बहुत सारी ऐसी चेंजेस आती हैं जो पहले नहीं आई होती। बल्कि अगर गलत ना कह दूँ तो याद रखिए कि जब हम अल्लाह की इस किताब से जुड़ते हैं ना, तो उसके बाद हमें क्या मिलता है, खुद आगही मिलती है। हम जैसे रब को पहचानने लगते हैं ना, इसी तरह ख़ुद को भी पहचानने लगते हैं। नतीजा क्या निकलता है कि हम बचपन के कॉम्प्लेक्सेस से आज़ाद होने लगते हैं। इस तरह के हमारी ज़िंदगी के मामलात होते हैं कि हमने जो चीज़ें पिछली ज़िंदगी के 20-25 सालों में नहीं हासिल की थी, अल्लाह के हुक्म से वो हमें इस ज़िंदगी में आके मिलने लगती हैं। और मुझे ऐसे लगता है कि कुरान हमारी ज़िंदगी में एक आईने की तरह दाखिल होता है और ये कुरान हमें बेहतरीन तरीके से आगे ले जाता है। अगर आप अपनी रिस्पेक्ट नहीं करेंगी ना, तो कोई आपकी रिस्पेक्ट नहीं करेगा, ये याद रखिएगा। एक जुमला आपने भी बचपन में बहुत सुना होगा, मैंने भी बहुत दफ़ा सुना, हमारे माशरे में ये बहुत आम तौर पे बोला जाने वाला जुमला है, और वो क्या है कि अपनी इज्जत अपने हाथ। खैर ये जुमला ठीक नहीं लगता मुझे सूरत आले इमरान की आयात पढ़ने के बाद कि व तो इज़्ज़ो मंतशा व तो ज़िल्लो मंतशा, कि इज़्ज़त तो अलअज़ीज़ के हाथ में है, वो इज़्ज़त वाला वो इज़्ज़त देता है। लेकिन इसमें कोई शक नहीं है कि एक इंसान अगर अपनी रिस्पेक्ट नहीं करेगा तो दूसरे उसकी रिस्पेक्ट नहीं करेंगे। तो आज से आपने अपने बचपन के मिले हुए इल्काबात से ख़ुद को आज़ाद करना है। और ये चीज़ ज़्यादा ज़रूरत इस चीज़ की ज़्यादा ज़रूरत पता है कहाँ पड़ती है, जब अपनी फैमिलीज़ में मिलते हैं। इवन आप इधर बाहर रहते हैं ना, आप बड़े खुश, सब आपकी इज़्ज़त रिस्पेक्ट कर रहे होंगे, आपको एक कॉन्फिडेंस मिलता है, आप कहते हैं माशाल्लाह कुरान ने तो मुझे मांझ दिया, देखो कितना मेरी ज़िंदगी में चेंज आ गया। लेकिन आप छुट्टियां गुजारने बड़े शौक से पाकिस्तान गए, گھومنے گئے اور ملنے گئے اپنے دوستوں کو، دوستوں نہیں خاندان والوں کو، کبھی کسی ماموں کے گھر چلے گئے، چچا کے چلے گئے، خالہ کے چلے گئے، تایا کے چلے گئے، اب وہ کیا کریں گے؟ آپ کو ان باتوں کے دوران جو آپ وہاں کر رہے تھے، آپ کی کو بچپن کی بات یاد دلا دیں گے، وہ تم وہی ہو نا، تمہارا ناک بہتا تھا، وہ تمہیں پتہ پہلے دن ہی اسکول سے تم روتی بھی آ گئی تھی، یعنی کوئی ایسی بات ضرور کر دیں گے کہ جس سے آپ کا جانے کا جو لطف تھا نا وہ کرکرا ہو جائے گا۔ اب آپ اگر تو ان کی نظر سے خود کو دیکھیں گے نا، تو پھر تو آپ کبھی بھی خوش نہیں رہیں گے۔ ایسے وقت تمہیں کیا کریں؟ بعض وہ شوہروں کی عادت ہوتی ہے بیویوں کے نام ڈالتے رہتے ہیں، تم ایسی، تمہارے پچھلے ایسے، تمہارے بڑے ایسے، تم میرے پلے پڑ گئی۔ اللہ نہ کرے کسی کو ایسا غیر مہذب شوہر ملے، لیکن ہوتے ہیں ایسے دنیا میں جن کو عزت نہ کرنی آتی ہے نہ کروانی آتی ہے۔ تو ایسے وقتوں میں ہم کیا کریں؟ ہمیں لوگوں سے بہترین طریقے سے خود کو آزاد کرنا ہے اور اپنی زندگی کو آگے لے کر چلنا ہے۔ دیکھیے، آپ اپنا جئیں، آپ اپنا مریں، اس دنیا میں جب آپ آ ہی گئے تو کچھ کر کے جائیں۔ دنیا سے جانا تو سب نے ہی ہے، میں نے بھی جانا ہے، آپ نے بھی جانا ہے، تو کیا کچھ کیے بغیر چلے جائیں گے؟ کیا میں اپنی زندگی کا بھرپور فائدہ اٹھا رہی ہوں؟ یہ خود سے پوچھئے۔ جو کچھ میں کرنا چاہتی تھی، جو میں کر سکتی تھی، کیا میں وہ کر رہی ہوں؟ اگر میں وہ کام کر نہیں رہی تو پھر مجھے اس بات کی فکر لگ جانی چاہیے کہ میں نے ابھی پورا کچھ نہیں لیا۔ انشاءاللہ آپ دیکھیں گے کہ جب آپ اس اینگل سے اپنے آپ کو دیکھیں گے نا، تو آپ اپنے اوپر لگے ہوئے لیبلز کو ہٹائیں۔ چلیے، اس کو اپنے لیبلز کو بھی ہٹانے کی بات کیجئے اور دوسروں کے بھی لیبلز ہٹائیں۔ اب آپ میں سے کافی لوگ گروئنگ ایج سے گزر چکے ہیں نا، اب آپ کے بچوں کا وقت ہے، آپ کے دو تین بچے ہیں، چھوٹا ہے، بڑی ہے، بڑا ہے، چھوٹی ہیں، ایسے مکسچر ہوتا ہے نا ہمارے یہاں بچوں کا، اس کو سوچئے۔ اپنے ایک ایک بچے کی شخصیت ابھی بنائیں۔ پرسنالٹی گرومنگ کا جو کام ہے نا، یہ بڑھاپے میں نہیں ہوتا، یا جوانی کی گزرتی بھی بہاروں میں آواز دینے کا نام نہیں ہے، یہ تو بس پھر وہی بات ہے کہ اب کچھ تو لے لو۔ میں اکثر سوچتی ہوں، جو کچھ انسان بڑے ہونے پہ سیکھتا ہے، اس کے بعد خواہش آتی ہے دل میں ایک بار خود اپنی ٹریمنگ کرنے کا موقع مل جائے، یعنی اپنا بچپن واپس آ جائے، کہ جس کے اندر ہم کیا کچھ اپنی زندگیوں میں تبدیلیاں لا سکتے تھے تو وہ لے کر آئیں۔ تو آپ دیکھے گا کہ آپ اپنی بہت ساری نگیٹو چیزیں نکال دیں گے، لیکن کوئی بات نہیں، تب نکالنا، اب واپس جا تو نہیں سکتے، وقت کا پہیہ کبھی بھی الٹا نہیں گھوما، ہاں ہم نے اسی میں گھومنا ہے۔ مت سوچئے کہ میری زندگی اب پوری ہو گئی، شادی بھی ہو گئی، اب تو یہ بھی ہو گیا، اب میں نے کیا بدلنا ہے، اب تو نہیں میرے میں چینج آ سکتا۔ نہیں، ہر دن کو زندگی کا ایک تحفہ سمجھیے۔ آپ کی میری زندگی میں جو کچھ بھی ہو رہا ہے نا، یہ ہر دن ایک اس کی قیمت لگ رہی ہے۔ کل تک، ایون رات سونے تک، اگر آپ کے اوپر کوئی لیبل لگا ہوا تھا نا، اس کو اٹھا دیں۔ اور یہ میں جملے پھر بولتی ہوں تاکہ آپ ان جملوں میں سے خود کو پہچانیں کہ کہیں میں اپنے بارے میں یہ تو نہیں کہتی کہ میں بہت بے وقوف ہوں۔ سوچیے، کیا میں خود کو سست تو نہیں سمجھتی؟ بیڈ لک لوگ بولتے ہیں، مجھے اچھا لگتا نہیں ہے یہ لفظ، لیکن چلے میں بڑی بد قسمت ہوں، ایسا تو نہیں اب سوچتے؟ نہ سمجھ ہوں، بے وقوف ہوں، عقل ہی نہیں، میری تو مت ماری ہوئی ہے، میرے جیسا بھی کوئی پاگل ہوگا۔ اکثر دیکھیے لوگ ایسے جملے بول دیتے ہیں، بڑے بڑے سمجھدار لوگ بول دیتے ہیں، وہ میری تو مت ماری ہوئی، مجھے تو عقل آنی کوئی نہیں، میری تو عقل گٹوں میں ہے، کئی لوگ اس طرح کے جملے بول دیتے ہیں نا۔ مت بولیے آج کے بعد، اگر آپ اپنی عزت نہیں کریں گے نا، تو کوئی دوسرا آپ کی عزت کرے گا بھی نہیں۔ پھر اسی طرح ایک چیز اس سے آگے چلتے ہیں، آج ایک اور ٹاپک لیتے ہیں۔ اگلا ٹاپک ہے پانچویں، ہماری دشمن سوچ، یعنی ہماری سوچ کا وہ اینگل جو ہمارا دشمن ہے، وہ کیا ہے؟ تعریف کی تردید کا دل دادا ہوتا ہے۔ یعنی کچھ جملے نوٹ کیجئے گا، آپ نے تو آج کمال کر دیا۔ پھر اسی طرح بعض دفعہ لوگ کہتے ہیں، یہ کام تو بس آپ ہی کر سکتے ہیں۔ پھر اسی طرح کا ایک جملہ ہمیں سوسائٹی میں سننا پڑتا ہے، شاندار، چھا گئے ہیں آپ۔ پھر اسی طرح ایک جملہ اکثر لوگ بولتے ہیں، بہت اعلیٰ، آپ نے تو سب کو حیران کر دیا۔ اب مثال لیجئے، اس قسم کا کوئی جملہ آپ کے لیے بولے تو آپ کا رد عمل کیا ہوگا؟ ہم تو اندر سے پھولنے لگتے ہیں، چوڑے ہو گئے، ماشاء اللہ میں ہوں ہی بڑی اہم، عقل ہی بڑی ہے میرے اندر، بہت کچھ. ایک سوچ تو یہ ہے کہ ہم اس کے اوپر اور اکڑنے لگے، جو وہ کہہ رہا ہے، چاہے وہ کہنے والا سمجھدار ہے کہ نہیں، ہم اس کی بات کو 100% سچ کہہ کے سمے نہ بتانا پہ لگ جائیں، ٹھیک ہے. لیکن ایک اور بھی ہو سکتا ہے رسپانس، وہ کیا؟ مثلاً آپ کیا کہہ سکتے ہیں، یہ کون سی بڑی بات ہے، یہ تو کوئی بھی کر سکتا ہے. لکھیں ذرا، یعنی جب لوگ میری تعریف کریں تو میں نے کیا کہنا ہے کہ یہ تو کوئی بھی کر سکتا ہے. تو آپ دیکھیے گا کہ ایک دم وہ غبارے میں سے نا ہوا نکلے گی. پھر اسی طرح آپ ایک اور جملہ بھی کہہ سکتے ہیں یا کہتے ہوں گے، اب یہ آپ نے خود بعد میں چیک کرنا ہے. مثلاً آپ میرا دل رکھنے کے لیے کہہ رہے ہیں یہ، یعنی جب کوئی آپ کی تعریف کرے تو آگے سے آپ اس کو کہہ دیں نہیں نہیں سچ نہیں بول رہے، اصل میں آپ جھوٹ بول رہے ہیں، تو میرا دل خوش کر رہے ہیں آپ. پھر اسی طرح ایک جملہ اس کے جواب میں کیا آپ کہہ سکتے ہیں، ارے میں کہاں اس لائق ہوں، یعنی میری کہاں طاقت ہے. پھر اسی طرح سے ایک اور، نہیں جناب میں نے ایسا کچھ نہیں کیا، یعنی صاف اگلے کو جھٹلا رہے ہیں کہ آپ جھوٹ بول رہے ہیں. پھر اسی طرح ایک جملہ اس پہ اکثر بولا جاتا ہے، اس میں کون سی بڑی بات ہے، یعنی جس کو آپ بہت بڑی بات سمجھ رہے ہیں وہ کوئی بڑی بات نہیں ہے. تو ان ساری باتوں میں سے جو بات نکلی وہ کیا ہے کہ تعریف کی تردید کرنا اپنے خلاف سازش سے کم نہیں ہے. ہم کسی کے منہ سے جب تعریف سنتے ہیں اپنی، تو اس کے بعد ہم فوراً کیوں کچھ بولتے ہیں، کبھی سوچئے. کیا اگلے کو ہم جھوٹا نہیں کہتے؟ بس اگلا کہتے کھانا بڑے مزے کا ہے، آپ کہتے ہیں نہیں نہیں آپ ایسے ہی کہہ رہے ہیں. تو آپ ذرا اس جملے کو تھوڑی سی بے تکلفی میں لے کے آئیں تو ہم کہہ رہے ہیں آپ تو جھوٹ بول رہے ہیں، آپ کو پتہ ہی نہیں اچھا کھانا ہوتا کیا ہے. کوئی کہتا ہے مثلا، جیسے کوئی کام آپ کے اندر کوئی خوبی ہوتی ہے نا، تو کوئی اس کو دیکھ کر کہتا ہے کہ، آپ کو مثال دیں، کوئی تعریف کسی نے آپ کی ہو تو اس کو سوچیں، یعنی جب کوئی بندہ بیچارہ سچ بول رہا ہوتا ہے لیکن آپ اس کو جھوٹا کر دیتے ہیں، تو آپ اصل میں اپنے خلاف سازش کر رہے ہوتے ہیں. اپنے لیے تعریف کے الفاظ سننے کے بعد آرام سے شکریہ کہنے میں کیا مشکل ہے؟ یعنی ایک لفظ کافی تھا ان جملوں کے آگے، تھینکس، شکریہ. لیکن اندر بیٹھا ناقد بڑی ڈٹائی سے تعریف کو رد کر کے آپ پر یہ ثابت کرنا چاہتا ہے کہ آپ تعریف کے لائق نہیں ہیں. اپنے بارے میں مثبت باتوں، یعنی پازیٹیو تھنکنگ کو نظر انداز کرنا، یعنی اگنور کرنا، اگر آپ کی یہ عادت ہے تو آپ کبھی کانفیڈنٹ نہیں ہوں گے، آپ کا اعتماد کبھی بحال نہیں ہوگا. بعض لوگ دین کے کاموں میں آگے صرف اس وجہ سے نہیں بڑھتے. کوئی کہتا ہے نا کہ آج تو بڑی اچھی بات آپ نے کہی، آپ کہتے ہیں نہیں نہیں میں نے کہاں کہی ہے، اصل میں اس میں بھی بڑائی ہوتی ہے کہ نہیں میں تو اسے بھی اچھی کہہ سکتی تھی، آج کوئی اتنی اچھی بات نہیں کہہ دی میں نے. اسی طرح سے بعض دفعہ آپ دیکھیے کہ کوئی آپ فنکشن ارینج کرتے ہیں تو فنکشن کے بعد لوگ کہتے ہیں بہت اچھا انتظام تھا نا. اچھا اب اس پہ آپ کہہ دیجئے تھینکس، شکریہ، جزاک اللہ، ختم ہو گئی بات. آپ کہتے ہیں نہیں نہیں ابھی تو بڑی کمی رہ گئی. اچھا ایک اور مجھے لگتا ہے جو بات بہت ہی ہمارے کلچر میں عام ہے، وہ کیا ہے کہ کسی کے گھر گئے تو 6-7 کھانے اس نے پکا کے رکھے ہوئے ٹیبل پہ. اب آپ کھانا پکاتے ہیں تو کوئی دیکھ کے آپ کہتے ارے آپ نے اتنا کچھ پکایا، تو آپ کیا کہتے ارے آج تو میں کچھ پکا ہی نہیں سکی، بس یہ 4 سالن، 2 چاول، 6 سیلڈ، بس یہ کچھ بنایا، آج تو کچھ کر ہی نہیں سکی. یہ غلط طریقہ ہوتا ہے، یاد رکھیے. اس میں پھر ایک اپنی بڑائی ہوتی ہے، یعنی میں اس سے بھی زیادہ کر سکتی تھی. کوئی کہتا ہے آپ میں بڑا سٹیمنا ہے، بڑی انرجی ہے آپ میں، آپ کہتے ہیں نہیں ابھی میری انرجی تو آپ نے دیکھی کوئی نہیں، میں تو رات کو بھی جاگ لوں دن کو بھی جاگ لوں پھر بھی مجھے دیکھ کے کوئی مان ہی نہیں سکتا میں رات دن کی جاگی ہوئی ہوں. یہ جو سپر ہیومن بننے کی خواہش ہوتی ہے نا، یہ بھی ٹھیک نہیں ہوتی. تو جب کوئی آپ کی تعریف کرے نا، تو اس کے جواب میں ایک تو کبھی کنڈیم نہ کریں اور نہ خود بہت زیادہ کریں. کیا کمال اسٹریٹجی ہے کہ دوسروں کی منفی، دل دکھانے والی، ہمت توڑنے والی हौसला शिकन बातों को तो मनोअन यानी सेम एज इट इज़ बग़ैर चैलेंज किए सच मानकर दिल पर लगा लिया जाए, लेकिन तारीफ़ के बोल सुने अनसुने कर दिए जाए। अपने बारे में अच्छी बातों को रद्द करना इज़्ज़त नफ्स को खोखला करने की इब्तिदा है। जब बहुत से बड़े बड़े लीडर्स और इदारों के सरबराहों की कामयाबियों को सराहा जाता है तो इनके लिए ये कहना जायज़ है कि यानी अगर आप किसी इंस्टीट्यूट को मतलब आप किसी और इंस्टीट्यूट को रिप्रेजेंट करती हैं या आप किसी जगह में मैनेजर हैं, कुछ भी ऑपरेशनल मैनेजर हैं, तो अगर कोई आपकी या इदारे की या चीज़ों की तारीफ करे ना तो आपको क्या कहना चाहिए ये मैं आपको नोट कराती हूँ, क्योंकि बहुत कम लोग ये बोलते हैं। कुछ तो उस वक्त शर्मा जाते हैं, कुछ अगले को झूठा करते हैं, नहीं 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 आप झूठी तारीफ करें, कुछ सारा क्रेडिट खुद लेते हैं, बल्कि कहना क्या चाहिए, अरे भाई इसमें मेरा कोई कमाल नहीं। फिर एक बड़ा खूबसूरत जुमला होता है ऐसे वक्त पे बोला जाने वाला, ये टीम वर्क का नतीजा है। ये कौन सी बड़ी बात है, क्योंकि आप देखिए कि जब भी किसी जगह मिलके लोग काम करते हैं ना तो आप कभी क्रेडिट अपने ऊपर ना लें, मैं तो बोले ही ना, हम बोले। अच्छा बाज़ लोग हम समझेंगे कि आप अपनी इज्जत अपने आप को बड़ी इज्जत दे रहे हैं, वो जैसे पहले दौर में डॉक्टर जो बादशाह होते थे वो ख़ुद को हम कहते थे ना, जनाब बादशाह सलामत। हाँ तो हम क्या, बस इसको आप छोटी सी मिसाल लें ना, अपने ऊपर लें। आप सब नॉर्वे में साथी हैं, आप कहीं गई शादी में तो किसी ने आपको मिलकर कहा, अच्छा आप नूरुल कुरान में पढ़ाती हैं, मैंने सुना है कि वहाँ बहुत अच्छा पढ़ाते हैं। अच्छा बिलफर्ज आप वहाँ वाकई पढ़ाती भी हैं, कुछ भी पढ़ाती हैं, तो आपको उस तारीफ़ को कैसे हैंडल करें, क्योंकि इस वक्त हम जो चीज़ सीख रहे हैं ना आज वो क्या है कि तारीफ़ को हैंडल कैसे करें। वैसे तो हमारी तारीफ़ें होती बड़ी कम है, आप कहते हमारी तो आज तक किसी ने की कोई नहीं, और मैं कुछ लोगों का रिस्पॉन्स देखती हूँ ना जब कोई इनकी तारीफ़ करता है, तो मैं उस रिस्पॉन्स को देख कर समझती हूँ कि असल में इनकी कभी किसी ने तारीफ़ की कोई नहीं है। तो अब इनको पता ही नहीं चल रहा कि इस तारीफ़ की बात को सुन के आगे से कहना क्या है। लेकिन अगर मिल सर जैसे मैं आपको मिसाल दे रही हूँ, आपके इंस्टीट्यूट की कोई तारीफ़ करता है, कोई आपके किसी कोर्स की तारीफ़ करता है, कोई फ्लायर, तो आप उस वक्त हमेशा ये जुमले बोलें, अल्लाह जानता है मैं अपने ऊपर लेके आपको बता देती हूँ, कहीं भी जाऊँ ट्रिप्स में जाऊँ इधर से उधर कोई ना कोई बुरी बातें लोग दूसरों के सामने करते हैं, अच्छी हमारे सामने करते हैं, हालांकि मैं अपोज़िट कहती हूँ कि करें, मैं कहती हूँ कोई बुरी चीज़ है तो मुझे बताएं, कोई अच्छी है तो दूसरों को बताएं, शायद आपकी तारीफ सुन के कोई आ जाए कुरान सीखने। तो जब भी कोई शख्स कोई भी मेरे सामने ये बात करे या मुझे ख़ास तौर पर जैसे इंट्रोड्यूस करवाते हैं ना लोग लेक्चर से पहले, मैं तो हालांकि नहीं करवाती, मुझे अच्छा भी नहीं लगता बिल्कुल, लेकिन एक प्रोटोकॉल होता है कुछ जगहों पे जी, जो स्पीकर हैं वो कहाँ से आए क्या पढ़ा देख ये दिस एंड दैट ना, इसी तरह कोई इंटरव्यूज होते हैं कोई टॉक होती है उसमें कहते हैं ना, तो अक्सर मैं उस वक्त जब भी कोई ऐसा मौका आता है ना तो मैं उनको कहती हूँ कि मैं आपको सच बताऊँ सबसे कम हिस्सा मेरा है इस इदारे में जो मैं समझती हूँ। मैं कितनी देर इधर काम करती हूँ, चलिए 4 घंटे की एक एवरेज क्लास होती है ना स्कूल में, आपको भी पता ही है, तो 4 घंटे मैक्सिमम, हालांकि कभी भी 4 घंटे मैंने एक क्लास को इकट्ठा कोई नहीं पढ़ाया, लेकिन पहले का काम, बाद का काम, कैंटीन का काम, रिसेप्शन का काम, ऑफिस का काम, क्लीनिंग का काम, ये कौन करता है? अब अगर मैं ये सब ना करूँ और कोई भी ना करे तो क्या इसी तरह से हमारा इदारा चलेगा? तो ये टीम वर्क है, और इसको जब तक अपने दिल की गहराई में नहीं रखेंगे ना आप आगे नहीं बढ़ सकते। मेरा पार्ट सबसे कम है किस में? अच्छी चीज़ में। ठीक है अल्लाह सुब्हान तआला की देन होती है, किसी का थोड़ा काम भी बहुत अहम होता है, वही तो असल काम होता है, लेकिन अपने दिल में ना तो सेल्फ प्रेजिंग आने दें और ना कंडेम करें। लेकिन इस वक्त चूँकि हम तनकीद नहीं तारीफ़ सीख रहे हैं ना, तो चलिए कोई तारीफ़ करता है आपको, आके कोई कहता है माशाल्लाह बहुत अच्छा पढ़ाती हैं, तो आप क्या कहें? अल्हम्दुलिल्लाह रब्बिल आलमीन, ला हौला वला कुव्वता इल्ला बिल्लाह, आऊज़ु बिल्लाहि मिन शर्रि नफ्सी, कि मैं अपने नफ्स की शरारत से बचती हूँ। और आप उनको इस तरह से फ़ील कराएं कि ये बात आप किसी और को बताएं। और देखिए एक बात आप सब भी याद रखिए, हर एक को अपनी खूबी खामी पता होती है, आपको खूब पता है कि आपसे क्या चीज़ अच्छी बनती है और क्या अच्छी नहीं बनती। अगर वाकई अल्लाह ने आपको कोई नेमत दी है ना, वो बोलने की है, वो लिखने की है, वो सुनने की है, वो क्लीनिंग की है, वो सब्र की है, वो शुक्र की है, तो आप उस नेमत को वाकई जगा दें। फिर अगर आप उस नेमत को नहीं लगाते दीन के रास्ते में, तो ये ज़्यादती करते हैं। मसलन आपको पढ़ाना आता है और किसी इदारे में पढ़ाने ही वाले की ज़रूरत है। अब अगर आप सिर्फ़ इस वजह से कसरे नफसी, चलो मैं क्यों बोलूँ, मैं क्यों कहूँ, खुद ही कहें, ये तो बड़ी शर्म की बात है, मैं खुद से आगे बढ़ के कह दूँ कि मैं आपको पढ़ा दूँ, ऐसा ना करें। आप अगर सिंसियर हैं ना, या आपके दिल में ये तड़प है कि आपने लोगों को खैर देनी है, आपने लोगों को फ़ायदा देना है, तो कभी खड़े हो के किनारे पे तमाशा ना देखें। याद रखिए कि कुछ लोग काम कर सकते हैं, नहीं करते, और बेचारे जिन बेचारों को आता कोई नहीं, करना आता कोई नहीं है, वो कोशिशें करते हैं। ज़िम्मेदारी किस पे आएगी? मुझ पे आएगी कि मैं ये काम कर सकती थी फिर भी नहीं किया। कोई बेचारा इतनी मजबूरियों और मुश्किलों में पड़ के भी ये काम कर रहा है, तो मेरी तो मजबूरी मुश्किल सॉल्वेबल थी। यानी मुझे ऐसे फील होता है कि ये सब खुद कलामियाँ हैं। ये चीज़ आपको ना रातों को चैन लेने देती है ना दिन को, कि जब अल्लाह ने मुझे कुछ दी है नेमत, तो मैं उससे दूसरों को फ़ायदा क्यों ना दूँ। हाँ, मुझे आता है पढ़ाना, तो मैं क्यों ना पढ़ाऊँ। हाँ, मुझे क्लीनिंग करनी आती है, तो मैं क्यों ना करूँ। हाँ, मुझे बच्चों को देखना आता है, तो मैं क्यों ना देखूँ। हाँ, मैं वक्त पे आ सकती हूँ, तो मैं क्यों ना आऊँ। चलें, आज ये मसला मैं हल कर सकती हूँ, क्यों ना करूँ। आप देखेंगे कि जितना आपके अंदर अपनी ज़िंदगी की बेसुबाती और इसके ख़त्म होने का एहसास बढ़ता जाएगा ना, उतना आप अपने आप से फ़ायदा लेंगे। कल एक बड़ी दिलसोज किस्म की वीडियो देखी, इंशाल्लाह हम लोग किसी क्लास में आप लोगों को भी दिखाएंगे, कि जिसका खुलासा ये है कि जिस बंदे को ये पता चल जाए कि मेरी ज़िंदगी बहुत थोड़ी है, वो क्या करेगा। उसका टाइटल क्या था कि गॉड गिव मी गिफ्ट ऑफ कैंसर। एक यंग बच्चा जिसको कैंसर डायग्नोस हुआ, और उस वो तो खुशकिस्मत है ना कि उसको पता चल गया। हम में से हर एक थोड़ी खुशकिस्मत है कि उसको मौत से 3 माह पहले पता चल जाएगा कि 3 माह रह गए हैं, क्लीन अप कर लो, चीज़ें बांट दो, ये कर दो। ये बड़े खुशकिस्मत लोग होते हैं जिनको पहले पता लगे। वैसे तो अल्लाह सबको रोज़ इशारे देता है, लेकिन हम समझते ही कोई नहीं। लेकिन खैर, उसने फिर क्या किया, अपनी हर चीज़ से गैटरेट किया। वो रो रहा है बच्चा, दाढ़ी भी है उसकी, यंग लगता है, ऐसे ही लगता है टीन 20s में होगा, मे बी लेट 20s। तो वो जब उसको पता चला कि मुझे कैंसर है, तो उसने फिर क्या किया, अपनी चीज़ें सारी डोनेट की। इतना पैसा था उसके पास, उसकी चीज़ें वो दिखाते हैं, एक एक ब्रेसलेट उसके पास $60,000 की है। मैं सोच रही थी इसका हिसाब लगा के कि $60,000 आप कर लें, तो मेरे हले क्रोन में 60 को 8 से कर लें, कुछ तकरीबन 5 लाख क्रोन की एक ब्रेसलेट, सनग्लासेस कोई 1700 के, 1800 के, जूतों के डब्बे, और वो दिखा रहे खुद के, देखें ये ब्रांडेड चीज़ें पहनता था। आप वो पूछ रहे हैं कि इसकी कोई बुक्कत है, कहता है अब कोई नहीं है, कब्रिस्तान में दिखाएंगे इंशाल्लाह, आप ख़ुद इंजॉय कीजिएगा। अगर मैं बहुत सारी चीज़ें बता भी दूंगी, तो शायद आप उस तरह इंजॉय ना करें उसको। लेकिन हम में से हर एक क्या इतना खुशकिस्मत है। बस आज का दिन चढ़ा है ना अब सूरज, अल्हम्दुलिल्लाह। आपके पास तो अब ज़्यादा दिन गुजर गया, लेकिन हमारे पास तो अभी सनराइज़ हुआ है, जहाँ से मैं आपसे बात कर रही हूँ। किसको पता है कि आज का दिन कैसा दिन होगा, क्या पैगाम है आज के दिन में। हम में से हर एक अपनी ज़िंदगी की थोड़ी सी सांसें लिखवा के आया है। 2-3 दिन पहले एक बहुत ही सेंटिमेंटल सा मेरे साथ मामला हुआ। सिर्फ इसलिए शेयर करती हूँ ये बातें कि हम में से किसी को नहीं पता कि हम कभी दोबारा मिल भी सकेंगे कि नहीं। हमारी एक साथी हैं, तो वो अपने मुल्क गई हुई थी कुछ अर्सा पहले, तो वहाँ से वो वापस आई अटलांटा, मैं इधर नहीं थी। अब जब मैं इधर आई, तो उन्होंने मुझे अपनी माँ का वो गिफ्ट दिया कि जो माँ अब दुनिया में नहीं है। अभी भी इस वक्त भी मैंने जिस दिन से मुझे वो चीज़ मिली है तो मैंने उसको खोल के अपने सोफे पे रखा हुआ है, सिर्फ अपने शऊर को बेदार करने के लिए कि जिस दिन आंटी जी ने ये गिफ्ट अब दिया होगा मेरे लिए, उनको ये पता था कि ये गिफ्ट जिस दिन मेरे हाथ में आएगा उस दिन वो नहीं होंगी, और मेरा ख्याल है कि मैं उसको हर कीमत पे इस्तेमाल करना चाहूँगी। इस सोच के साथ कि शायद इसको कर इस्तेमाल करके कोई अच्छा काम करूं तो उनको खैर मिल जाए, तो वो मेरा दिल हिल गया उससे। बस दफ़ा हम चीज़ें अपने हाथ से पैक करते हैं लेकिन दूसरे के हाथ में पहुंचने से पहले वो हमारी ज़िंदगी से निकल चुकी हो, हम जीले हम जा चुके होते हैं। तो याद रखिए, ये दुनिया, ये ज़िंदगी एक तोहफा है, आप अपनी नेमतों को इस्तेमाल करें, ना तारीफ़ से डरें ना तनकीद से डरें, ना तनकीद की वजह से काम छोड़ें। कोई अप्रिशिएट ही नहीं करता, इन्होंने आज तक मुझे माना ही नहीं, इनकी तो तबीयत में तनकीद है, ये तो बड़े हैं, ये तो जो कह लें जी, इनको क्या पता हमारे इस वक्त क्या तकाजे हैं, इनको क्या पता कितने काम है जो मैंने अभी निबेटने हैं, इनको क्या मज़ा है, ये तो कहेंगे सारे आके बैठे और पढ़ें, बस इनके घर में भी इतने काम हो ना जितने हमारे हैं तो लग बता जाए। इस तरह की बातें दिल में आए तो फिर खुद से पूछिए कि जिस बर्तन के अंदर और जाने की जगह ही ना हो उसमें कौन डालेगा, और यकीन कीजिए कि ये जो चीज़ें हैं ना, क्या आप अपनी खूबियों का सही इस्तेमाल करें। कोई तारीफ़ करता है तो दिल में कहें ठीक है सच बोल रहा है, लेकिन मैंने इस तारीफ़ के कीड़े से खुद को पीछे नहीं करना, बल्कि दूसरों की तारीफ़ को अपना एतमाद बनाए, पूरे एतमाद हो, कामयाब आप कहें कि हाँ अल्हम्दुलिल्लाह अल्लाह ने मुझे जिस जगह बिठाया है तो मुझे उसके लिए क्वालिफाई की है। और एक बात और भी समझ लीजिएगा, क्योंकि तारीफ़ को हैंडल करना बड़ा मुश्किल है, जब हम अपनी कामयाबियों की पहली सीढ़ियों पे होते हैं ना, इब्तदा में, जैसे आप अब सुबुल सलाम, अभी तो सूरत आले इमरान शुरू हुई है ना, राइट, अब जब आप इस वक्त पहुंचे हैं ना, इस पे अभी कामयाबी की पहली सीढ़ी पे हैं, तो एतमाद, तारीफ और इज्जत नफ्स और हौसला देना आपके लिए ऑक्सीजन की तरह ज़रूरी है। इसीलिए जो कोर्सेज होते हैं ना, उसमें जो कोऑर्डिनेटर्स हैं, इंचार्जेस हैं, उनको आने वालों को बहुत इनकरेज करना चाहिए, ना आने वालों को एहसास भी दिलाना चाहिए, लेकिन जो काम करें, जो वक्त पे आएं, उनको खूब अच्छा क्रेडिट दें। और अल्हम्दुलिल्लाह ये चीज़ मैं देखती हूँ, जो लोग वक्त से पहले आते हैं, कल ऐसे ही हुआ, हम लोग थोड़ी पहले ही पहुँच गए क्लास में, तो स्टूडेंट्स इस तरह भागते हैं, यानी मेरे दिल की गहराइयों से दुआएं निकल रही थी कि शायद ही कोई बंदा क्लास शुरू होने के बाद क्लास में पहुँचे, स्टाफ तो सवाल ही नहीं पैदा होता, स्टूडेंट्स भी। तो मैंने वहाँ जाकर देखा, जो क्लास इंचार्ज थी वो माइक पे ले के बैठ चुकी थी, तो मैंने रिसेप्शन से सिर्फ एक मैसेज दिया जो बची थी, मैंने उन्हें कहा कि उनको अंदर जाके कहें कि स्टेज से आप जो स्टूडेंट्स बैठे हुए हैं इनको मेरी तरफ से शाबाश दें कि आप क्लास शुरू होने से पहले क्लास में मौजूद हैं, और ऐसे लोग सर आंखों पर, अगर यही शौक़ और जज्बे कायम रहेंगे इंशाल्लाह आगे जाएंगे। तो इनकरेजमेंट बहुत ज़रूरी होता है। और अगर आप स्टूडेंट्स, मैसे अगर आपकी कोई तारीफ़ करता है कि माशाल्लाह आपका पहला टेस्ट बहुत अच्छा था, आपका दुआओं का टेस्ट बड़ा अच्छा रहा, तो आप क्या करें? अगर आप अपनी कामयाबी का क्रेडिट लेने से इनकार कर देंगे ना, तो एतमाद कहाँ से आएगा आपके? अल्हम्दुलिल्लाह, हाँ अल्लाह का शुक्र है मेरे अच्छे नंबर आए, हाँ आज तर्जमा मुझे बहुत अच्छा याद था। तो अपने अंदर एतमाद लाने के लिए ना, अपनी खूबियों को ख़ुद भी एडमायर करना पड़ता है, कामयाबियों के क्रेडिट लें, हाँ नाकामियों के क्रेडिट ना लें। कामयाब हैं, अल्लाह ने आपको नेमत दी है, आपने मेहनत की, अल्लाह ने आपकी मेहनत को रंग लगाए, अल्लाह तेरा शुक्र है, हर एक को कहाँ नसीब होती हैं अपनी काम मेहनतों के फल भी, तो लिहाजा तारीफ़ को ऑक्सीजन बनाएं। अगर आप اپنی کامیابیوں کا کریڈٹ لینے سے انکار کر دیں گے تو شخصیت کے جوہر کیسے نکھریں گے؟ آپ کی شخصیت کیسے کھلے گی؟ آپ کو پتہ بھی نہیں چلے گا اور آپ پیچھے سے پیچھے ہوتے جائیں گے۔ صلاحیتوں کو جلا کہاں سے ملے گی اور پر اعتماد دکھنے کی آرزو کیسے پوری ہوگی؟ تو کرنا کیا ہے آج کے بعد؟ جب آپ کے کام کی سچی تعریف ہو تو کھلے دل سے اس کو قبول کریں، ٹھیک ہے؟ یہ اب آپ سب کے لیے اور میرے لیے بھی ہے۔ جب کوئی ہمارے کسی کام کی سچی تعریف کرے، جھوٹی نہیں، صاف پتہ چل جاتا ہے کون جھوٹی تعریفیں کر رہا ہے، تو کھلے دل سے قبول کریں۔ پھر اسی طرح تعریف کرنے والے کے شاباش کے انجیکشن کو ضائع ہونے سے بچائیں۔ مطلب یہ کہ آپ کو کوئی شاباش کہتا ہے نا، تو آپ اس کو اپنے لیے انرجی کا انجیکشن بنا لیں، انشاءاللہ اب کل بھی ایسے کروں گی، آئی ول کیپ اٹ، آئی ول مینٹین اٹ، میں پیچھے نہیں جاؤں گی، میں یہ نہیں کروں گی۔ پھر اسی طرح تعریف کے کلمات کہنے والے کے ممنون نظر آئیں، شکریہ بولیں کہ اللہ تیرا شکر ہے، اس نے میری تعریف کر کے میرا کانفیڈنس بحال کیا۔ پھر اسی طرح تعریف کو قبول کریں، اس کی قدر کریں اور اسے خود اعتمادی کی عمارت میں ایک اینٹ کا درجہ دیں۔ چلیے اب تو ہم کلاس روم کی باتیں کر رہے ہیں نا، تھوڑا سا اس کو اپنی زندگی پہ بھی لیجئے۔ آپ کے بچے ہیں، آپ کے بچے نے نماز شروع کی، کیا کریں؟ آپ کہتے ہیں نہیں، کوئی تعریف نہیں کرنی، سر پہ چڑھ جاتے ہیں۔ نہیں، تعریف منہ سے نہیں کرنی ہوتی، بس آج آپ حلوہ بنا لیں، کیوں؟ میرے اس بچے کو بڑا پسند ہے۔ کیوں پکایا؟ آج بیٹا میں آپ سے بڑی خوش ہوں، پتہ نہیں اللہ آپ سے کتنا خوش ہوگا۔ دیکھیے، سچ سے بھرے ہوئے جملے بولیں، آپ اپنے بچوں کا کانفیڈنس خود بحال کریں۔ میری یہ بچی بہت اچھی ہے، یہ میرا بچہ بڑا اچھا ہے۔ لیکن ایک بات یاد رکھیے، ایک کی تعریف کرتے ہوئے دوسروں کو لیٹ ڈاؤن نہ کریں، یہ ہمارا کلچرلی پرابلم ہے ہمارا۔ ایک کی تعریف کرتے ہیں نا تو لا محالہ دوسرے کو برا کہہ رہے ہوتے ہیں، تقابل کرتے ہیں۔ ٹون بڑی اچھی ہو، اس میں نہ کوئی خرابی ہے، لیکن آپ اس طرح سے یہ سارے معاملے کریں کہ اپنی بھی تعریف اور دوسروں کی بھی تعریف جو ہے نا وہ اس کے لیے خیر کا ذریعہ ہو۔ پھر اسی طرح آپ دیکھیے کہ ساتھ رہنے والوں میں کون ہوتے ہیں ہمارے بچوں کے بعد؟ ہمارے گھر والے، بیویاں، شوہر۔ کچھ لوگ اپنے ساتھ رہنے والوں کو سب سے زیادہ تکلیف دیتے ہیں، کس اینگل سے بھلا؟ ان کی تعریف نہیں کرنی۔ مثلاً شوہر ہیں، بیوی نے کھانا اچھا بنایا تو کر دیجیے تعریف، نہیں خام خواہ سر پہ چڑھیں گی، اور اس نے بنانا ہی تھا۔ مثال ہے، سارے دن کے تھکے ہارے کام سے واپس آئے تو گھر بھی صاف، کھانا بھی تیار، سب کچھ اچھا، اسمائلی سی بیوی بھی بیٹھی ہے، تو کیا کہتے ہیں؟ اور اس نے کیا کرنا ہے، اور تم نے کیا کرنا ہوتا ہے، سارا دن گھر میں تو رہتی ہو۔ نہیں، آپ وہ دن سوچئے کہ اگر یہ بیگم روٹ کے چلی گئیں کہیں تو اس دن تو گھر آئیں گے تو ہو سکتا ہے صبح کے ناشتے کے برتن بھی ٹیبل پہ رکھے ہوں۔ تعریف کیجئے۔ ایسے میں کسی کی بات سن رہی تھی تو انہوں نے، کسی کے گھر کو مہمان گئے، کوئی دیندار تھے، تو کھانا جب کھایا تو بہت تعریف کی، تو دروازے کے پیچھے سے جب گھر والی تھی وہ سلام کرنے آئی تو انہوں نے کہا کہ بیٹا آج آپ نے بہت ہی اچھا کھانا بنایا، میں نے ایسا کھانا پہلے نہیں کھایا، جو بھی کہا ہوگا۔ تو وہ جو خاتون تھی وہ رونے لگ گئی، تو اس بزرگ نے پوچھا کہ آپ کیوں رو رہی ہیں، میں نے آپ کا دل دکھا دیا یا میں نے کیا کیا؟ تو انہوں نے کہا کہ اصل میں مجھے یہ تعریفی جملے سننے کی عادت ہی نہیں ہے، یعنی میرے شوہر نے آج تک میرے اچھے کھانے کی تعریف نہیں کی۔ تو یاد رکھیے، جیو اور جینے دو، لیٹ اینڈ لیٹ ٹو لیو، جیو اور جینے دو، خوش رہیں، یہ زندگی ایک تحفہ ہے، ضائع کیوں کرتے ہیں؟ آج اگر ناکامی ہے کل کامیابی ہو جائے گی، آج نہیں ہے تو کچھ کل دوسری چیز مل جائے گی۔ لیکن اگر آپ نے، میں نے اپنی زندگی سے تعریف اور تنقید کو مینیج کرنا نکال دیا تو انشاءاللہ پھر آپ دیکھیے کہ مینیج کرنا نکالیں گے نا تو بہت ساری کامیابیوں سے خود کو محروم کر لیں گے۔ اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں کامیابیوں میں پھڑنے والا بنائے، ہم اپنی شخصیت کو اتنا بیلنسڈ رکھیں نہ تعریف تکلیف دے نہ تنقید تعریف دے، ہمیں خود ہی پتہ ہو کہ ہم کیا ہیں، کتنے پانی میں. دیکھیے ساری دنیا میری تعریف کرتی رہے تو کیا مجھے نہیں عقل کہ میرے میں کیا ہے اور کیا نہیں ہے؟ کریں آپ جتنی مرضی میری تعریف، میں تو خود کو ڈانٹ کے سوؤں گی کہ شکر کرو لوگوں کو تمہاری یہ عادت نہیں پتہ چلی، شکر کرو فلاں کو یہ نہیں پتہ چلا. بعض دفعہ ہم باہر کا حصہ صاف کرتے لوگ کہتے آپ کا گھر کتنا اچھا ہے، کتنا صاف ہے، اس وقت چیک کریں چپ کر جو اندر کے کلازٹس کا حال مجھے پتہ ہے، کچن کی الماریوں کا حال مجھے پتہ ہے. اس طرح سے آپ خود سے باتیں کریں نا تو آپ کو زیادہ دوسروں سے باتیں کرنے کی ضرورت بھی نہیں ہوگی. تو یہ تھا آج کا ٹاپک، اب اس پہ آپ لوگ اپنا ان پٹ دیں، کوئی سوال ہے کوئی بات ہے جواب دیں، آن لائن سے بھی اور وہاں سے بھی آپ لوگ مائک لے لیجئے صدف اور شیئر کیجئے، کہ کوئی سوال بھی پوچھ سکتے ہیں اور اپنی شیئرنگ بھی کر سکتے ہیں، اور ٹائم بھی مجھے بتا دیجئے. میرا خیال ہے کہ آپ کا آگے دوسرا سیشن ہے، کیونکہ ایک بہت خوبصورت ٹاپک تھا جو میرا دل تھا آپ سے کروں، لیکن آج نہیں تو پھر اس کو انشاءاللہ نیکسٹ ویک کروں گی. وہ اس سے ایکسٹرا تھا لیکن میرا دل ہے کہ وہ آپ سے شیئر کروں. جی ہینڈ ریس کیجیے، میں مائک چھوڑتی ہوں. جی یہ آپ کا سوال کا جواب دیتی ہوں. آئی تھنک سو کہ آپ مائک لے نہیں پا رہے ادھر سے، کیا حالات ہیں؟ آپ ہینڈ ریز رکھیے گا. یہ آپ ایک سسٹر کا سوال ہے، اس کا جواب دے دیتی ہوں. یہ کہتی ہیں کہ سسٹر وین وی سے آل پریزز فار اللہ سبحانہ تعالیٰ، سو ہاؤ کین وی ٹیک دا کریڈٹ فار دی اپریسیشن؟ دیکھیے الحمد للہ رب العالمین ہے نا، الگاو ہے نا، ساری تعریف اللہ کے لیے ہیں، تو ہمارے لیے خالی خم تو ہو ہی سکتی ہے نا. صرف سوچنے کے لیے اس طرح بات کر رہی ہوں. ہے ساری تعریف اللہ کی، لیکن اسی کی تعریف کے اندر سے یہ ایک حصہ ہے نا کہ اس نے ہمیں توفیق دی کام کرنے کی. تو حقائق پہ مبنی تعریفیں غلط نہیں ہوتی. انسانی زندگی میں یہ ایک ضرورت کی چیز ہے، ہمیں تعریف کی بھی ضرورت ہوتی ہے اور کسی حد تک تنقید کی بھی. جی میں اٹلانٹا میں ہوں الحمدللہ، اللہ نے ہمیں اس قابل بنایا اس لیے تعریف ہے. جی بالکل. جی صدف آپ مائک لیجئے پلیز، پہلے تو آپ شیئر کریں پھر باقی کریں گے.
یاد آ رہا تھا کہ میں جب پہلی دفعہ آئی تھی تو مجھے بالکل بھی کوئی چیز سمجھ نہیں آ رہی تھی، کہ مجھے بالکل بھی اردو کا مسئلہ تھا، قرآن کی تفسیر میں نے کبھی قرآن کو اس نظر سے دیکھا نہیں تھا. تو مجھے ابھی بھی یہ مجھے یاد ہے کہ پہلے 2 ویک مجھے بالکل بھی کسی چیز کی سمجھ نہیں آتی تھی. تو ایک یہی چیز میرے اندر یہ تھی کہ میں نے اپنے آپ کو یہی کہا کہ اچھا یہاں پہ کون سا کوئی اتنے ڈاکٹر انجینئرز بیٹھے ہوئے ہیں، یہ ساری عام گھریلو عورتیں ہیں، تو ان کو سمجھ آ جاتی ہے تو مجھے کیوں نہیں سمجھ آ سکتی ہے. تو پھر مجھے ابھی یاد ہے کہ یہی چیز جو تھی میرے اندر، تو میں نے اس کو پازیٹیو لیا اور میں نے اس کو میں نے کہا نہیں میں نے یہ اس کو سمجھنا، میں مجھے بھی یہ سمجھ آنی چاہیے. تو اسی کو ہی لے کے اس کو ایز اے چیلنج لے کے میں نے قرآن کی تفسیر کا کورس شروع کر دیا. अल्हम्दुलिल्लाह। तो उसके बाद जब समझ आने लगी तो फिर मैं अभी आज बहुत से सवाल थे कि जो मेरे आज आज तक मेरे जहन में थे, कि अभी मैं पिछले दिनों जैसे मैं फील कर रही थी कि मैं बहुत ज्यादा डाउन होती जा रही हूँ या मेरे अंदर से वो चीज़ नहीं है, इसलिए कि मैंने कुरान पढ़ने के बाद मैंने ये समझा शायद अब लोग डिसाइड करेंगे कि मैंने क्या करना है, क्योंकि मैंने लोगों को बहुत ज्यादा अपने ऊपर फोकियत दे दी कि दूसरे लोग जो है वो मुझे ज्यादा बेहतर तरीके से जानते हैं। और मैं मुझे ऐसा लगता है मेरे काफी मैंने जब लोगों को अपने आप को रूल करने का हक दे दिया तो मेरी बहुत सारी खुद एतमादी जो है वो खत्म हो गई। तो आज मुझे अपने बहुत सारे सवालों का जवाब मिला कि मैंने वो चीज वापस लेनी है,
अल्हम्दुलिल्लाह।
कि मैंने खुद वही था ना कि अपने आप को अपनी निगाहों से देखना है। तो इंशाल्लाह ताला मुझे वो देख रही थी मैं अपने आप के लिए कि मैंने इंशाल्लाह वो अपनी चीजों को वापस लेके जाना है, कि चाहे पहले मैं जिनके कुरान नहीं मैंने पढ़ा हुआ था दीन पे नहीं थी, तो लेकिन फिर भी मैं तब मेरा ऐसा इंस्टीट्यूट होता था कि मैं लोगों को खुद पे डिसाइड करने नहीं देती थी। तो मैंने ये सोचा है कि लेकिन इंशाल्लाह ताला अब मैंने अब खुद से दोबारा से अब दीन में रह के तो वो दोबारा अपने अंदर वो चीज लेकर आनी है और खुद एतमादी जो वो दोबारा लेकर आनी है इंशाल्लाह।
इंशाअल्लाह ताला अल्लाह ताला आपकी मदद करे जी।
आमीन।
बाकी साथियों से भी शेयर करें, बड़ी क्लास
हाँ
के जो
जी
लोग हैं उनसे पहले शेयरिंग करवाएं,
सर जी, बड़ी क्लास में अजरा जी हैं यहाँ पे। अजरा
उनसे शेयर करवाइए।
जी इसको ये कर देती हूँ जी। अस्सलाम वालेकुम
वालेकुम अस्सलाम रहमतुल्लाह।
जी। ये सबसे पहले तो ये तोहफा समझना है और उससे जितने जल्दी हो सके फायदा उठाना है कि क्या बंदा दीन के लिए क्या कर सकता है और अपने अपने लिए बंदा क्या कर सकता है। और ये जो चीज़ें आपने बताई हैं इससे तो बहुत कुछ सीखने को मिला है कि कैसे अपनी कामयाबी को क्रेडिट लेना है। अल्हम्दुलिल्लाह ये बहुत ही मेरे लिए तो बहुत ही जो है ना कभी लिया ही नहीं इतना अल्हम्दुलिल्लाह ही बंदे के दिल में आता है। वैसे तो कभी कोई वापस किसी को कुछ कहा तो अगर कोई तारीफ करे तो उसकी कदर करनी है। अस्सलाम
इंशाल्लाह
वालेकुम वरहमतुल्लाह।
जी। बाजी फरहाना को दें और ताहिरा को बुलाएं,
वो तो इधर से मैं बुलाती
जिधर भी
हूँ
उनको बुलाएं उतनी देर कोई
मैं
और शेयर
बुलाती
करें। ताहिरा को भी बुलाइए।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम रहमतुल्लाह।
मैंने इस सेशन में बहुत कुछ सीखा है, बहुत कुछ मिला है सुनने को, पहले हमें पता ही नहीं था। तो इसमें बहुत कुछ है जो अपने आप पे करना है
इंशाअल्लाह
अपने
ताला
जी। मुझे नहीं बयान कर रहा आ रहा
आपका नाम क्या है मुझे बताइएगा, भूल गई हूँ।
जी। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम अस्सलाम रहमतुल्लाह।
जी सारा जी, आज मैंने ये सेशन सुना है और मुझे तो हिम्मत मिली है कि मैं ऐसा सोचती थी कि मैं कुछ नहीं कर सकती, ये देखो मैं उर्दू भी नहीं सही लिख सकती और मैं गांव की हूँ, मैं इतनी पढ़ी नहीं, मैं ये नहीं। अल्हम्दुलिल्लाह कि आज से मुझे बहुत ज्यादा हिम्मत मिली है और मैं
अल्हम्दुलिल्लाह।
अपना मुहासबा खुद करूंगी और अपने आप को चेक करूंगी और अपने बच्चों का भी जो आपने बताया वो एक की तारीफ करनी है ये मेरे में बहुत ज्यादा थी और आज के बाद मैं ऐसा नहीं करूंगी इंशाल्लाह।
इंशाअल्लाह ताला।
कि अस्सलाम वालेकुम
वालेकुम
रहमतुल्लाहि
अस्सलाम
वबरकातुहू। यानी
वालेकुम।
आज आपने जो बताया है कि वाकई इंसान जो है उसके अंदर बहुत सी खूबियां भी होती हैं और खामियां भी होती हैं, तो हमारी इंतहाई कोशिश होनी चाहिए कि जो खामी है उनको जरा पीछे ही रखें और जो खूबियां हैं जो हमें किसी दूसरे की विसातत से मिल रही हैं उसको उजागर करें। और जब अल्लाह ने कोई खूबी दी है तो हम उससे भी फायदा उठाएं और दूसरों को भी जो कुछ भी फायदा दे सकते हैं दें, ताकि उसकी जिंदगी बदल जाए और हमें भी उससे सुकून मिले कि आज हमने ये सीखा और दूसरों को भी ये बताया, वो भी सीधे रास्ते पर गामजन हो और हम भी हकीकी दुनिया में आ जाएं। इस तरह हमें इतना इतनी खुशी और सुकून मिलेगा कि हम अपनी अच्छी बातें उसको भी बताएं और खुद भी सीखें। और इस तरह ये तारीफ जो है ठीक है, तारीफ वाकई अल्लाह ही की तारीफ है, लेकिन अल्हम्दुलिल्लाह अगर कोई हमारी कोई अच्छी बात सीख कर कोई हमारे हमें अप्रिशिएट करता है तो मोस्ट वेलकम, ठीक है, अच्छी बात है कि उसने भी कुछ हासिल किया, हमें भी खुशी हुई कि उसको हमारे हमसे कुछ मिला। तो ये जिस तरह हम आजकल बहुत कुछ सीख रहे हैं तो अल्हम्दुलिल्लाह इसी तरह हम सीखते रहें और हमारे इल्म में इजाफा होता रहे।
آمین سم آمین.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ.
تھینک یو ساجی. الحمد للہ آج کا سیشن سن کے بہت اچھا لگا, بہت ایمان کو بہت مضبوط کرنے والا تھا. الحمد للہ یہ سارے جو سیشن ہے بہت اچھے ہیں. تو آج جو میں نے اپنے لیے لیا ہے کہ ہم اللہ کے لیے کام کر رہے ہیں, ہم اپنے انفرادی زندگی سے نکل کے آج ہم اجتماعی جگہ پہ کام کر رہے ہیں, تو ہم نے یہ نہیں دیکھنا کہ ہماری کوئی تنقید کر رہا ہے تو تنقید کی وجہ سے ہمارا وہ جو کام ہے وہ پیچھے پڑ جائے, اور تعریف جیسی تعریف ہو تو ہم آگے بڑھ چڑھ کے کام کریں. تو میں نے بس یہی دیا کہ چاہے کوئی تنقید کرے کوئی تعریف کرے, ہم نے کیئر نہیں کرنی. الحمدللہ تعریف ہوتی ہے تو وہ اچھا لگتا ہے, ہم انسان کو اچھا لگتا ہے, تنقید پہ ایک دم لیٹ ڈاؤن بھی ہو جاتا ہے, لیکن ہم نے اس سے نکل کر ان شاء اللہ تعالیٰ کام کرنا ہے.
جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ استاذ جی.
وعلیکم السلام و رحمۃ اللہ. آج بھی آپ کو بلانا ہی پڑا ہے.
نہیں استاد جی میں کلاس میں تھی, پھر وہ اینڈ پہ جب ساتھی شیئرنگ کے لیے گئے تو وہ ذرا مائک کا بھی مسئلہ بن رہا تھا, تو میں نے کہا میں جلدی سے ایک دو کام سمیٹ لوں. تو ٹائم کا حساب رکھنا پڑتا ہے نا. تو الحمدللہ استاد جی اللہ تعالیٰ آپ کو جزائے خیر دے, آپ اس چیز کے لیے ہمارے لیے فکر کرتے ہیں, اور ہمارے اپنے فائدے کی چیزیں ہوتی ہیں لیکن فکر آپ کو ہوتی ہے, اور اللہ تعالیٰ آپ کو اس کا بہترین اجر دے. الحمدللہ جو صبح سورۃ آل عمران کی آیات چل رہی تھی جس میں یہی تھا کہ معاف کریں اور درگزر کریں, نرمی رکھیں, تو اس سے بھی الحمدللہ مجھے اپنی پرسنلی جو کچھ سلسلے اس طرح کے ہیں کہ اس میں بڑی مدد ملی ہے, بڑے ٹپس ملے ہیں. اور میں بیٹھ کے یہ سوچ رہی تھی کہ آج استاد جی کو کیسے پتا تھا کہ آج مجھے ان کی سخت ضرورت ہے. تو الحمدللہ جو اب بھی سیشن سنا تو اس میں اور ہی زیادہ ہوا ہے کہ اپنے آپ کو اتنا زیادہ ڈاؤن کرنے کی ضرورت نہیں ہے. تو اللہ نے مجھے ہر چیز دی ہوئی ہے, تو میں نے اپنے در اعتماد پیدا کرنا ہے, اور مجھے ہر چیز کا موقع مل رہا ہے اور اس سے میں نے فائدہ لینا ہے, اور میں نے اپنے ساتھ ساتھ دوسروں کا بھی فائدہ دینا ہے. ہمت نہیں ہارنی. الحمدللہ آج کے جو دونوں سیشن ان سے مجھے الحمدللہ بہت فائدہ ہوا, اور مجھے لگا یہ ساری بات آج میرے لیے ہی تھی.
لیکن آپ یہ سوچیں کہ اگر آج آپ گھر ہوتے تو آپ یہ نہ سن سکتے نا.
جی
آج اگر آپ یہاں نہ ہوتے تو نہ سن پاتے نا.
جی جی استاد جی میں وہ سوچ رہی تھی, اور میں اس چیز کے لیے ذہن میں کر رہی تھی کہ دوسروں کو جن کے ساتھ میرا کچھ معاملہ ہے, میں سوچ رہی تھی کاش وہ بھی یہ لیسن سن لینا. تو میں کوشش کروں گی کہ جو آج تفسیر کا لیسن تھا ان کو بھی سناؤں کہ میں تو وہ معاملہ کروں گی تو دوسرے بھی سنیں, ان کو بھی اس چیز کی سمجھ جائے نا. تو الحمدللہ جو قرآن ہے نا, قرآن کتنا ضروری ہے ہماری ہر طرح کے موقع کے لیے, دین کے کام کے لیے, اجتماعی ہماری اپنی انفرادی زندگیوں میں, جو روزمرہ کی زندگی ہے اس میں میں سمجھتی ہوں کہ قرآن کا جو حصہ ہے نا یہ بہت بڑا ہے. اگر ہم اس چیز کو سمجھ لیں گے نا تو ہم بہت اچھی زندگی دنیا میں گزار سکتے ہیں, اور اپنے لیے سکون پیدا کر سکتے ہیں. تو اس کے لیے استاد جی کوشش ہے, دعا کریں اللہ بس مدد کرے اور ہمیں ثابت قدم رکھے, ہم کہیں لڑک نہ جائیں.
آمین سم آمین.
جی
اور کوئی شیئر کرنا چاہتے؟
جی رابعہ جی شیئر کریں گی انشاءاللہ. جی
السلام علیکم صاحب.
وعلیکم السلام رحمت اللہ.
میرا ایک سوال تھا ان ساری چیزوں میں, جب ہماری ذاتی زندگی ہوتی ہے تو مجھے یہ سمجھ نہیں آتی کہ ہم دوسرے لوگوں کو اپنے اوپر کتنا حق دیں, کیونکہ بعض اوقات سمجھ نہیں آتی کہ ہم تقویٰ کی وجہ سے خاموش رہیں یا ہم بولیں. تو ہم اپنی خود اعتمادی اپنے گھر میں اپنی ذاتی زندگی میں کس حد تک رکھ سکتے ہیں؟
دیکھیے بہت سمپل سی بات ہے, ایک ہی جملے میں اس کا جواب ہے کہ جو جتنا اہم ہے اس کو اتنی اہمیت دیں. بس اس میں ہر بات چھپی ہوئی ہے. ہمارے کلچر میں یہ سبق نہیں پڑھایا جاتا. ہم ہر بندے کی بات کو اپنے دل پہ بھی لیتے ہیں, دماغ پہ بھی لیتے ہیں, اس کی وجہ سے ہم پریشان بھی ہوتے ہیں, اس کی وجہ سے ہمیں فکر بھی لگ جاتے ہیں, اندیشے بڑے آتے ہیں, اب یہ ہو گیا وہ ہو گیا. میں نے ہر بندے کی بات کو اتنی اہمیت دینی ہے جو وہ میرے لیے اہم ہے. ہر بندے کی اہمیت ہوتی ہے, اور کوئی آپ کے اوپر کوئی ایسی بات کرے جو آپ نے نہیں کی, دو تین سیکنڈ دیں, چیک کریں, کوئی تنقید کرے نا تو محاسبہ کریں اس کے جواب میں. جو اس نے کہا ہے سچ ہے, اگر واقعی آپ کو لگے کہ کہہ سچ رہا ہے تو اس کا شکریہ بولیں اور اپنے آپ کو ٹھیک کر لیں. اور اگر دوسری صورت میں آپ کو لگتا ہے کہ نہیں اس نے تو مجھے صحیح نہیں پرکھا, مس انڈرسٹوڈ کیا ہے, غلط ہے, تو پھر آپ کوشش کریں اپنی کلیریفیکیشن دیں کہ ایکسکیوز می بات ایسے نہیں ایسے. آپ تھوڑی سی بات کریں اور لگے کہ اگلا موڈ میں نہیں ہے یا اس وقت نہیں ہے تو آپ اس وقت تیسرا پھر کام کریں, اللہ سے بات کریں کہ اللہ مجھے پتہ ہے اور تجھے پتہ ہے کیا ٹھیک ہے, تو میں ان کی بات کو کوئی اہمیت نہیں دیتی, چل اپنے کام پہ. آپ دیکھیں گے آپ کے کندھے ہلکے ہو جائیں گے. مسئلہ کہاں بگڑتا ہے, جب کسی کی ناحق بات سن کر ہم جلنے کڑنے رونے دھونے لگ جاتے ہیں. اور باقی یہ جو آپ نے بات کی نا کہ کسی کی غلط سن کے تقوی کی وجہ سے چپ رہنا, یہ چپ رہنے والی بات نہیں ہوتی, خاموش رہے لیکن آپ اس کی بات کو دل اور دماغ پہ نہ لیں. صبر اور قربانی کا سب سے خوبصورت کمبینیشن کیا ہوتا ہے کہ بظاہر ڈس رسپیکٹ بھی نہ ہو, بدتمیز بھی نہ ہو, لیکن دل پہ نہ ان کی باتوں کا بوجھ لیں. چھوڑے ان کو کیا پتہ ہے, اب میں ان کو اب کیا اس عمر میں سمجھاؤں بس. تو آپ دیکھیں گے کہ جب آپ کا اللہ تعالیٰ کے ساتھ کمیونیکیشن ہوتا ہے تو اس کے بعد آپ کو کوئی مشکل نہیں لگتا اللہ کے حکم سے. ٹھیک
ہے, ایک اور سوال تھا جو پہلے والے ٹاپک میں تھا, اس میں آپ نے کہا تھا کہ ہر بچے کی ایک اپنی شخصیت بنانی ہے ایکٹیویٹی میں جا کے کرنا ہے, تو اس میں ہم کیا بچے کے ہر ایک بچے کے اس کے پازیٹیو اور نیگیٹیو پوائنٹس لکھیں اور اس کے بارے میں لکھیں ڈیٹیلز میں کہ اس کو کس چیز کی زیادہ کمی ہے اور کس چیز کی اس کو لائک زیادہ ضرورت ہے اس کی شخصیت میں, اس طرح کرنی ہے.
جی دیکھیے یہ بہت اہم ہے, تعریف اور تنقید کے ذریعے اپنے بچوں کو کیسے ٹیکل کرنا, اس پہ ہم نے تھوڑی سی بات پیرنٹنگ ایز ٹو زی میں کی تھی, لیکن ابھی یہ کہ بالکل اپنے ہر بچے کی پرسنالٹی کو لکھیں, آپ کے سامنے کاغذ پہ لکھی ہو کہ اس میں اگر کسی بچے میں اوور کانفیڈینس ہے, کانفیڈینس زیادہ ہے, تو آپ اس کو ذرا سا دبا کے رکھیں, اور اگر ایک بہت دبا ہوا ہے تو اس کو ذرا سا ابھاریں. ہمارا مسئلہ اس سے اپوزٹ ہو جاتا ہے بعض اوقات کہ جس میں کانفیڈینس ہوتا ہے ہم اس کی تعریفیں کر کر کے اس کو ضدی اور خود سر بنا دیتے ہیں, پھر وہ بدتمیز ہو جاتا ہے, اور جو بیچارہ پہلے ہی دبا ہوتا ہے اس کو دھمکیاں اور ڈانٹیں دے دے کے اور تانے دے دے کے اور دباتے ہیں. تو بالکل ایسے ہی سوچیں کہ ایک غبارہ ہے, اس میں ہوا بہت بھری ہوئی ہے, تو تھوڑی نکالیں. جیسے یہ آپ بات کرتے ہیں بچوں کی, میں اسٹوڈنٹس کی بات کروں گی, میں خود اس چیز سے کئی دفعہ گزری ہوں. ہر کلاس میں ایک دو اسٹوڈنٹ ایسے ضرور ہوتے ہیں کہ جو خوب نشے میں چور ہوتے ہیں اپنی تعریفوں کے اور اپنی بڑائیوں کے, تو تعریف کریں ان کی لیکن اتنی نہ کریں کہ وہ کہیں کہ ہاں جی, کوئی استاد تعریف کرے وہ کہیں کہ ہاں بالکل ہم نے تو کرنا ہی تھا, ان کو دبائیں. لیکن کوئی اسٹوڈنٹ ہے وہ دبے ہوئے ہیں, بولتے ہی کوئی نہیں ہے, بات نہیں کرتے, تو ان کو ابھاریں, ان کی چھوٹی سی بات کو اپریشیٹ کریں. تو اس کے لیے حکمت مانگیں اللہ سے, اور ہر انسان کو جو آپ کے قریب رہتا ہے اس سے آپ نے انشاءاللہ اچھے طریقے سے ڈیل کرنا ہے.
جزاک اللہ سازہ جی, آج آپ کو پتہ میں یہ دو سوال سوچتی ہوئی آئی تھی, میرے دماغ میں چل رہے تھے, ان دونوں کا جواب مجھے بہت بہترین طریقے سے مل گیا.
الحمدللہ. جی یہ آن لائن سے کسی نے لکھا ہے کہ ماشاء اللہ آپ ایسے لگتا ہے کہ آپ ہمارے ہم سب کے گھر میں رہتی ہیں, ایک جوک ہے اس لیے میں نے سنا دی ہے. تو آپ کے گھر والوں میں سے کوئی بھی نہیں مجھے یہ باتیں سناتا آ کے, اس لیے آپ گھر میں لڑائی نہ ڈالیے گا پلیز.
السلام علیکم و رحمۃ اللہ جی.
وعلیکم السلام و رحمۃ اللہ
جی. میں نے بھی آپ کو یہ کہہ رہا تھا کہ آج کا جو سیشن ہے نا, ایگزیکٹلی آج میں اس سیشن سے پہلے میں ایک پوری ایک میل یا سوچ رہی تھی آپ کو ریکارڈنگ کر کے دوں وہ سوال اپنے یا آپ کو میل بھیجوں, تو میں یہی سوچ رہی تھی اچھا فارغ بہار کے ویکینڈ آ رہا ہے تو میں آپ کو یہ سارے سوال لکھ کے بھیجوں گی, تو الحمد للہ سا جی وہ مجھے لگتا ہے آپ کو وہ میل نہیں ملے گی.
الحمد للہ یہ تو میرے اوپر رحم ہو گیا آپ کا, کیونکہ آپ کی جب ایسی ای میل آتی ہے تو وہ مجھے پریشان کر دیتی ہے.
نہیں لیکن ان شاء اللہ تعالیٰ وہ اب نہیں آئیں گے تو وہ مجھے سارے سوال جو ہے وہ الحمد للہ مل گیا.
الحمد للہ رب العالمین, اللہ کا احسان ہے. بس یہ دیکھ لیں یہ دولت ان کو ہی ملتی ہے جو پاس ہوتے ہیں, جو ملتے ہیں رہتے ہیں. تو اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ آسانی کرے. اب میرے لیے آپ کا تھوڑا ٹائم رہ گیا, آپ ریپ اپ کیجیے اپنی چیزوں کو جو رہ گئی ہیں, تو پھر باقی منڈے کو انشاءاللہ ہمارا اگلا ٹاپک بہت ہی خوبصورت ہے, جو بھی نہیں بتاؤں گی. سوچتے رہیے گا ویکینڈ پہ کہ کیا ٹاپک ہوگا. ٹھیک ہے, چلیے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.